باب جناية الرقيق وعليه فإن جنى عبد خطأ دفعه سيده بها أي بالجناية ويملكه وليها أو فداه بأرشها حالا هذا عندنا وعند الشافعي رحمه الله تعالى الجناية في رقبته يباع فيها إلا أن يقضي المولى الأرش وثمرة الخلاف تظهر في اتباع الجاني بعد العتق فإن المجني عليه يتبع الجاني إذا عتق عند الشافعي رحمه الله تعالى رحمة واسعة باب جناية الرقيق وعليه یہ باب ہے غلام کی جنایت کے بارے میں وعلیہ ای علی الرقیق اور غلام پر جنایت کے بیان میں ایک تو یہ ہے کہ غلام جو ہے وہ جنایت کرے کسی کو قتل کر دے یا کسی کا ہاتھ کاٹ دے اور ایک یہ ہے کہ کوئی غلام کو قتل کر دے یا اس غلام کا ہاتھ کاٹ دے تو دونوں کا بیان اس میں ہوگا غلام جو جنایت کرے اس کا بھی بیان اور غلام کے خلاف کوئی جنایت کرے اس کا بھی بیان تو باب جنایت الرقیق وعلیہ یہ باب ہے غلام کی جنایت اور غلام پر جنایت کے بیان میں فَإِن جَنَا عَبْدٌ خَطَأً دَفَعَهُ سَيِّدُهُ بِهَا یاد رکھنا غلام جب کوئی جنایت کرے تو غلام کا جو آقا ہے اس کو اختیار ہے چاہے تو وہ جنایت کے عوض یہی غلام اس ولی جنایت کو دے دے جس پر غلام جس کے خلاف غلام نے جنایت کی ہے جس پر ظلم کیا ہے غلام نے چاہے تو کیا کرے مالک اپنے اس غلام کو اس ولی جنایت کو دے دے اور وہ اس کا مالک بن جائے گا اور چاہے تو وہ جو جنایت کا زمان ہے وہ ادا کر دے مثلا ایک غلام ہے اس نے کسی دوسرے کا ہاتھ کاٹ دیا تو مالک کو اختیار ہے چاہے تو یہ غلام ہی اس کو دے دے کہ یہ آپ رکھ لیں اس جنایت کے عوض میں اس کے بدلے میں اور چاہے تو اس ہاتھ کا جو زمان ہے یعنی 50 اونٹ دے دے دیکھیے بھائی کہتے ہیں فَإِن جَنَا عَبْدٌ خَطَأً اگر غلام نے جنایت کی غلطی سے دفعہ سیدہ بہا بھائی جان بوجھ کر جنایت کرے گا پھر تو قصاص آئے گا بعض صورتوں میں تو اس کو ذکر نہیں کر رہے یہاں صرف خطا کی بات کر رہے ہیں فَإِن جَنَا عَبْدٌ خَطَأً اگر غلام نے جنایت کی خطا والی یعنی غلطی سے دفعہ سیدہ بہا دفع کا معنی دینا حوالے کرنا دفعہ تو وہ غلام ہی حوالے کر دے گا سیدہ اس کا آقا بہا ای بالجنایتی اس جنایت کے بدلے میں آقا جو ہے غلام ہی اس کے حوالے کر دے گا وَيَمْلِكُهُ وَلِيُّهَا اَيْ وَلِيُّ الْجِنَایَتِ اور وہ جو ولی جنایت ہے جس پر جرم کیا تھا غلام نے وہ اس کا غلام کا مالک بن جائے گا وَيَمْلِكُهُ وَلِيُّهَا اور مالک بن جائے گا اس غلام کا وَلِيُّهَا اَيْ وَلِيُّ الْجِنَایَتِ جنایت کا جو ولی ہے اَوْ فَدَاهُ بِعَرْشِهَا حَالًا اور یا فدیہ دے دے آقا اس غلام کا بعرشها اس جنایت کے عرش کا فدیہ دے فدا یفدی کا معنی ہوتا ہے کسی کو مال دے کر چھڑانا تو آقا کیا کر دے اگر غلام نہیں دینا چاہتے تو پھر جو جنایت کا عرش ہے جو زمان ہے وہ دے دو ادا کر دو تو یہ غلام اپنے پاس ہی رکھو اور پھر اس میں یہ بھی یاد رکھیں جنایت جتنی بھی بڑی ہو غلام دے دے گا بس کافی ہے مثلا فرض کرو غلام کی قیمت ہے 50 اونٹ اور جو اس نے قتل کیا قتل کی دیت تو کتنی ہے 100 اونٹ تو یہ غلام 50 اونٹ والا غلام دے دے کافی ہے بھائی جس نے جرم کیا تھا وہ ہم نے آپ کو دے دیا عوض کے طور پر لیکن اگر آقا چاہتا ہے کہ نہیں یہ غلام میں اپنے پاس رکھوں پھر جنایت کا عرش دینا پڑے گا وہ جتنا بھی ہوا اب دیکھو गुलाम देता था तो गुलाम की कीमत सिर्फ 50 ऊंट थी, और पूरा जमान देगा तो अब पूरी दियत देना पड़ेगी यानी 100 ऊंट। ये माना है कि गुलाम चाहे दे दे औ फदाहू बी अर्शिहा हालन, या उसके गुलाम का फिदिया दे दे बी अर्शिहा उस जिनायत का जो अर्श है, हालन फिलहाल, यानी इसमें फिर ये नहीं होगा कि 3 साल की मोहलत दी जाएगी। भाई नहीं भाई, असल तो यह है कि गुलाम ही देना चाहिए, लेकिन आका को शरीयत ने इख्तियार दे दिया, वो चाहे तो क्या कर ले, फिदिया दे दे, अर्श दे दे, लेकिन वो अर्श हालन फिलहाल देना पड़ेगा। हाजा इंदना, यह हमारे नजदीक है। वह इंद शाफी रहमहुल्लाह ताला الجنايه في رقبته يباع فيها الا ان يقضي المولى الارشا। भाई हमारे नजदीक तो ये जो जमान आया ये आका पर लाजिम हो जाता है कि गुलाम हवाले करो या क्या करो, या फिदिया दे दो, अर्श दे दो। हमारे नजदीक इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि जुर्म गुलाम ने किया है, लिहाजा ये जमान भी गुलाम पर आएगा। जमान किस पर आएगा? गुलाम पर आएगा। लिहाजा इस जमान के तौर पर गुलाम को आका बेच देगा और फिर जितनी कीमत आएगी वो सारी उनको दे देगा, चाहे उससे अर्श पूरा होता या नहीं होता। मसलन कत्ले खता किया था, दियत कितनी है? 100 ऊंट, और गुलाम कितने का है? 50 ऊंट के बराबर। तो गुलाम बेच दे और वो जो उसकी कीमत आ गई 50 ऊंटों जितनी, वो सारी किनको दे दे? वो जो मकतूल के औलिया हैं उनको दे देगा। अब हालांकि उनका हक तो पूरी दियत बन रहा था, लेकिन हम क्या कर रहे हैं यहां पर, पूरी जिसने जुर्म किया था उसके सारी कीमत हम आपके हवाले कर रहे हैं, तो आका बरी हो जाएगा। बात समझ में आ गई? तो इमाम शाफी रहमतुल्लाह क्या फरमाते हैं कि अल जिनायत फी रकबती ही, कि जिनायत जो है वो गुलाम के रकबे में है, उसकी जात में है, यानी उस गुलाम के जिम्मे में है। क्या कहना चाहते हैं इमाम शाफी रहमतुल्लाह कि जिनायत किसके जिम्मे है, जुर्म की सजा किसको दी जाती है? मुजरिम को दी जाती है। जुर्म गुलाम ने किया तो जुर्म का जिम्मा भी किस पर है? गुलाम पर ही आएगा, और इस गुलाम को बेचा जाएगा, और उसकी जो कीमत वसूल होगी, जो समन वसूल होंगे, वो सारे किसको दे दिए जाएंगे? वलिए मकतूल को या वलिए जिनायत को दे दिए जाएंगे। ये माना है, कहते हैं अल जिनायतु फी रकबती ही, कि जिनायत जो है वो गुलाम की जात में है, युबाउ फीहा, उस इसके अंदर उसको बेचा जाएगा, इल्ला अन यक्ज़ियल मौलल अर्श, मगर ये कि आका अर्श अदा कर दे। आका क्या कर दे? अर्श अदा कर दे। तो हासिल कलाम क्या हुआ कि हमारे नजदीक जो जिनायत का जमान आता है वो किसके जिम्मे है? आका के जिम्मे। और आका के जिम्मे क्या जरूरी? कि इसी गुलाम को हवाले करना चाहिए, लेकिन शरीयत ने इख्तियार दे दिया कि चाहे गुलाम दे दो और चाहे पूरा अर्श दे दो, अर्श दे दो। तो जिम्मेदार कौन, किसका जिम्मा, जमान किसके जिम्मे आया? आका के जिम्मे आया। और जबकि इमाम शाफी रहमतुल्लाह के नजदीक जमान किसके जिम्मे आया? गुलाम के जिम्मे आया है। इस गुलाम को बेचेंगे और इसकी कीमत के जरिए जो भी जितनी भी कीमत आएगी वो सारी अदा कर देंगे। हाँ, इल्ला ये कि अगर जिनायत छोटी है, जिनायत क्या है? छोटी है, कम है, फिर तो हमारे नजदीक भी गुलाम सारा नहीं देंगे भाई, फिर उस बाकी जो जायद होगा वो वापस ले लेंगे। बात समझ में आ रही है? गुलाम की कीमत अगर 50 ऊंट है और जिनायत जो की है उसमें सिर्फ 25 ऊंट आ रहे हैं मसलन, तो फिर इसके अंदर ये नहीं कि गुलाम ही उसको सारा दे देंगे। नहीं, गुलाम हम देंगे, लेकिन आपको हमें क्या करना पड़ेगा, बदले में वापस 25 ऊंट हमें वापस करें, क्योंकि गुलाम तो 50 ऊंट का है, आपका नुकसान 25 ऊंट का हुआ है। तो बात समझ में आ गई? तो ऐसे मौकों पर फिर देखा फायदा अब जाहिर होगा। जिनायत कितनी? 25 ऊंट, और गुलाम की कीमत कितनी? 50 ऊंट। तो हमारे नजदीक इख्तियार है, आप गुलाम देना चाहते हो या अर्श देना चाहते हो? अर्श देना चाहते हो तो सीधा 25 ऊंट दे दो, गुलाम अपने पास रखो। अगर आप गुलाम से भी जान छुड़ाना चाहते हैं तो गुलाम ही दे दो, लेकिन उनसे बाकी जो जायद है वो उनसे वापस ले लो, 25 ऊंट उनसे वापस ले लो। गुलाम 50 वाला दे दो, 25 ले लो, हिसाब बराबर हो गया। तो हासिल कलाम क्या हुआ, हमारे नजदीक زمان کس کے ذمہ آتا ہے؟ آقا کے ذمہ. اور امام شافعی رحمہ اللہ کے نزدیک زمان کس کے ذمہ ہے؟ غلام کے ذمہ. وہ فرماتے ہیں غلام کے ذمہ ہے, لہذا غلام کو بیچا جائے گا اور اس کی قیمت جو ہے وہ زمان کے طور پر دے دی جائے گی. یہاں بھی وہی ضابطہ, اگر زمان کم ہے تو تھوڑے دے دیں گے, پورا ہے تو سارا دے دیں گے, اور اگر آقا عرش دینا چاہے تو عرش دے دے. اس پر اشکال ہوتا ہے, دونوں کا مذہب ایک جیسا تو ہے, ہمیں تو کوئی فرق نہیں سمجھ میں آ رہا. ہمارے نزدیک بھی غلام دینا ہے, زائد واپس لے لینا ہے, اور چاہے آقا کیا دے دے, عرش دے دے. امام شافعی رحمہ اللہ کے نزدیک بھی غلام ہی ہے, بس وہ یہ فرما رہے ہیں غلام دینے کے بجائے کیا کر دو, اس کو بیچ دو اور بیچ کر پیسے دے دو اس کے, اور اگر آقا چاہے تو کیا دے دے, عرش دے دے. تو بات تو ایک ہی ہے. کہتے ہیں نہیں, فرق آئے گا. فرق اس صورت میں ظاہر ہوگا اگر وہ جو آقا ہے غلام کو آزاد کر دے. آقا کیا کرتا ہے؟ غلام کو آزاد کر دیتا ہے جنایت ادا کرنے سے پہلے ہی. تو امام شافعی رحمہ اللہ کے نزدیک زمان کس کے ذمے ہے؟ غلام کے ذمے. لہذا وہ جو مجنی علیہ ہے, وہ جو ولی جنایت ہے, وہ آقا کا پیچھا نہیں کرے گا کہ لاؤ بھائی تم نے تو غلام آزاد کر دیا, میرے پیسے مجھے دو, میرا اس نے نقصان کیا تھا جب یہ آپ کا غلام تھا. تو امام شافعی رحمہ اللہ کے نزدیک وہ آقا سے مطالبہ نہیں کرے گا. کس سے مطالبہ کرے گا؟ غلام سے مطالبہ کرے گا. غلام کے پیچھے پڑ جائے گا کہ ہر حال میں میرا زمان اب مجھے دو بھائی, اس سے وصول کرے گا. اور ہمارے نزدیک جب آقا نے عرش وغیرہ دینے سے پہلے کیا کر دیا؟ غلام کو آزاد کر دیا. تو ہمارے نزدیک آقا سے مطالبہ ہوگا, آقا سے کا پیچھا کیا جائے گا, اس سے وصول کیا جائے گا. فرق سمجھ میں آ گیا؟ یہ مانا ہے. امام شافعی رحمہ اللہ فرماتے ہیں الجنایت فی رقبتہ یباع فیہا, کہ جنایت جو ہے وہ اس غلام کے ذمہ میں ہے, یباع فیہا, اس کے اندر اس کو بیچا جائے گا. الا یقضی المولى العرش, مگر یہ کہ آقا جو ہے وہ عرش ادا کر دے. کہتے ہیں وثمرت الخلاف تظہر فی اتباع الجانی بعد العتق, ہم کہتے ہیں اختلاف کا جو ثمرہ ہے, جو نتیجہ ہے, وہ ظاہر ہوگا فی اتباع الجانی بعد العتق, کہ غلام کی آزادی کے بعد جو جانی جو ہے, یعنی غلام جنایت کرنے والا کون ہے؟ جانی, جنایت کرنے والا غلام, اس کا پیچھا کیا جائے گا. اتباع کا معنی اس کا پیچھا کرنا, یعنی اسی کے پیچھے پڑیں گے, اسی سے وصول کریں گے. تو کہتے ہیں وہ ثمرت الخلاف تظہر, اور اختلاف کا ثمرہ یعنی اس کا نتیجہ ظاہر ہوگا فی اتباع الجانی, جنایت کرنے والے غلام کا پیچھا کرنے میں, بعد العتق, آزادی کے بعد. فإن المجنی علیہ یتبع الجانی اذا عتق عند الشافعی رحمہ اللہ, اس لیے کیونکہ مجنی علیہ, مجنی یون, میں نے پہلے بھی ذکر کیا تھا, یہ اس میں مفعول کا صیغہ ہے مجنی یون. فَإِنَّ الْمَجْنِيَ عَلَيْهِ, کیونکہ مجنی عَلَيْهِ یعنی جس کے خلاف جرم ہوا, يَتَّبِعُ الْجَانِيَ, وہ پیچھا کرے گا, الْجَانِيَ جنایت کرنے والے یعنی غلام کا, اِذَا عَتَقَ جب وہ آزاد ہو جائے, عِنْدَ شَافِعِيِّ رحمہ اللہ, امام شافعی رحمہ اللہ کے نزدیک. آگے دیکھیے فَإِنْ فَدَاهُ فَجَنَا فَهِيَ كَالْأُولَى, صورت یہ, ایک غلام نے ایک جنایت کی, کسی کا ہاتھ کاٹ دیا, اب آقا کو اختیار تھا چاہے غلام دے دے چاہے 50 اونٹ دے دے, آقا نے 50 اونٹ دے دیے. اس کے بعد یہ اس غلام نے بعد میں پھر کسی اور کی جنایت کر دی, کسی دوسرے کا ہاتھ کاٹ دیا, تو کہتے ہیں یہ دوسری جنایت بھی پہلی جنایت کی طرح ہے. آقا چاہے تو غلام دے دے اور چاہے تو اس کا عرش دے دے. بات سمجھ میں آ رہی؟ کہتے ہیں فَإِن فَدَاهُ, اگر آقا نے فدیہ دے کر اس کو چھڑا لیا, فَجَنَا, پھر غلام نے دوبارہ جنایت کر دی, فَهِيَ كَالْأُولَى, تو یہ جنایت بھی پہلی جنایت کی طرح ہے. اور اس میں جیسے آقا کو دونوں چیزوں کا اختیار تھا, یہاں بھی دو میں سے ایک چیز کا اس کو اختیار. فَإِنَّهُ إِذَا فَدَا, اس لیے کیونکہ جب آقا نے فدیہ دے دیا, طَهُورَ عَنِ الْأُولَى, تو وہ غلام پاک ہو گیا پہلی جنایت سے. فَصَارَتِ الْأُولَى كَأَلَّمْ تَكُنْ, تو پہلی جنایت ایسے ہی ہو گئی جیسے وہ تھی ہی نہیں. فَيَجِبُ بِالثَّانِيَةِ الدَّفْعُ أَوِ الْفِدَاءُ, تو دوسری جنایت کی وجہ سے دفع یا فدا واجب ہوگا. دفع یعنی غلام حوالے کرنا, اول فدا یا فدیہ دینا. आपके जहन में सवाल आएगा कि ये क्या मसला, ये तो जाहिर सी बात है, एक दफा फिदिया देकर छुड़ा लिया है, दूसरी दफा फिर जुर्म किया, फिर वही मसला होगा। बात समझ में आ रही है भाई? दरअसल आगे अगले मसले के साथ ये जुड़ता है। यहां क्या था, गुलाम ने एक जिनायत की, आका ने फिदिया दे दिया, फिर दूसरी जिनायत की, तो बतलाया कि इसका हुक्म बिल्कुल पहले जैसा ही है। और अगली सूरत में आपको बताएंगे, एक गुलाम ने एक जिनायत की, फिर अभी पहली में गुलाम भी नहीं दिया था या फिदिया नहीं दिया था, गुलाम ने एक और जिनायत कर दी, अब क्या करें? तो आपको बतलाएंगे कि वो ही हुक्म है, अब इस गुलाम को दोनों जिनायतों के बदले दे देगा, और चाहे तो दोनों का अलग अलग अर्श दे दे। लेकिन मसलन इसने दो कत्ले खता कर लिए, पहले कत्ले खता किया, अभी कुछ भी नहीं दिया आका ने, अगले दिन इसने फिर क्या कर दिया, एक और कत्ले खता कर दिया, तो अब दो जिनायतें हो गई, दोनों वाले मुतालबा कर रहे हैं इस वक्त, तो आका यही एक गुलाम दोनों को दे देगा कि ये है मुजरिम, लो इसको रिवस के तौर पर मैंने दे दिया, इसको आपस में तकसीम कर लो। मसलन इस गुलाम की कीमत कितनी थी, 50 ऊंट। और अगर अर्श देना चाहता है, और अगर अर्श देना चाहता है, दियत देना चाहता है, तो दो कत्ले खता हैं, एक को भी 100 ऊंट देने पड़ेंगे, दूसरे को भी 100 ऊंट देने पड़ेंगे। अब फर्क समझ में आया? यहां दोनों जिनायतों को इकट्ठा ही एक ही गुलाम दे रहा है। बात समझ में आ गई? कहते हैं फईन जना जिनायतें, नहीं, अगर गुलाम ने दो जिनायतें कर दी और आका ने अभी कुछ भी अदा नहीं किया था, तो दफाहू बिहिमा इला वलीहिमा, तो आका हवाले कर देगा उस गुलाम को ही, बिहिमा उन दोनों जिनायतों के बदले, किन के हवाले करेगा, इला वलीहिमा, वो जो विलायत, वो जो जिनायत के दो वली हैं, युकस्सिमा नहि अला कद्री हक्कैहिमा, वो इस गुलाम को तकसीम कर लेंगे, अला कद्री हक्कैहिमा, अपने हुकूक के बकदार, अपने असल में था हक्कैनी, नून इजाफत की वजह से गिर गया तस्निया में, तो दोनों का जो दो हक बनता है उसके बकदर तकसीम कर लेंगे। औ फदाहू बि अर्शिहिमा, या फिदिया दे दे दोनों का अर्श, भाई वो दोनों जिनायतों का अर्श फिदिया के तौर पर दे दे। सूरत ये भाई, जरा फर्क बना लें दोनों सूरतों में। एक गुलाम ने एक शख्स को गलती से कत्ल कर दिया, अब आका को इख्तियार है, चाहे ये गुलाम दे दे और चाहे अर्श दे दे। मसलन गुलाम की कीमत है 50 ऊंट और दियत कितनी आ रही है, 100 ऊंट। अभी चंद घंटे ही गुजरे थे या एक का दिन गुजरा था, अभी गुलाम उसने हवाले नहीं किया था या अर्श नहीं दिया था, कि इससे पहले ही गुलाम ने एक और शख्स का हाथ काट दिया, और हाथ काटने की वजह से कितना जमान आता है, 50 ऊंट आते हैं। तो अब आका की मर्जी है, चाहे तो यही गुलाम उन दोनों को दे दे, कहो इसको अपने हिस्सों के बकदर तकसीम कर लो। तकसीम कैसे करेंगे मैं आगे बताता हूं, तो दोनों को वही एक गुलाम दे देगा, उसी को वापस में तकसीम करेंगे, और चाहे तो दोनों का अर्श दे, यानी एक को 100 ऊंट अलग दे और दूसरे को 50 ऊंट अलग दे, क्योंकि एक के लिए 100 ऊंट थे, कत्ल हुआ था उनका, और एक का हाथ कटा था, उसके लिए 50 ऊंट थे। सूरत समझ में आ गई? हां, अगर गुलाम दे देता है इसको, वो फिर तकसीम करेंगे अपने हिस्सों के बकदर। हिस्सों के बकदर किस तरह, एक का हक कितना बनता है, 100 ऊंट, दूसरे का हक कितना बनता है, 50 ऊंट। मालूम हुआ एक का हक दूसरे के मुकाबले में दुगना है और दूसरे का हक पहले के मुकाबले में आधा है, तो यूं करेंगे कि इस गुलाम के तीन हिस्से कर देंगे, दो हिस्सों के मालिक कौन बन जाएंगे, जिनका हिस्सा दुगना, और एक हिस्से का मालिक कौन बन जाएगा, जिसका हिस्सा कम है, या इस गुलाम को बेच देंगे और उस जितने पैसे वसूल होंगे उसमें से दो हिस्से, उसके तीन हिस्से कर देंगे, दो हिस्से कत्ल वाले को दे, कत्ल वालों को दे देंगे, और एक हिस्सा जिसका हाथ कटा है उसको दे देंगे। तो देखा अब तकसीम हो गई, बात समझ में आ गई? अगरचे ये हिस्सा दिया तो एक की 100 ऊंट बन रही है और एक की 50 बन रही है, ये तो उससे बहुत कम होगा, लेकिन बहरहाल पूरा गुलाम उसने हवाले कर दिया। फर्क समझ में आया? तो पिछली सूरत में था, अगर एक की जिनायत उसने अदा कर दी थी, उसका बदल अदा कर दिया था, फिर गुलाम ने दूसरी जिनायत की, तो इसको पूरा दूसरी जिनायत उसका बदल देना पड़ेगा। और यहां क्या है, दोनों में इकट्ठा ही वो गुलाम को दे सकता है। फर्क समझ में आ गया। यह माना है कि युकस्सिमानिही अला कद्रि हक्कैहिमा, कि ये उस गुलाम को आपस में तकसीम कर लेंगे अपने हकूक के बकदर। औ फदाहु बि अर्शिहिमा, या आका फिदिया दे दें इन दोनों का अर्श बई। फइन वहबहु औ बाअहु औ आतकहु औ दब्बरहु औ इस्तौलदहा अयिल अमतल जानियत वलम यालम बिहाज़ा मिनल अक़ल्ल मिन क़ीमतिहि व मिनल अर्शि फइन अलिमा बिहा गरिमल अर्शा। आपने अभी पढ़ा कि अगर किसी गुलाम से जिनायत हो जाए तो आका को इख्तियार है कि उस जिनायत के अवज में वही गुलाम दे दे और चाहे तो पूरा अर्श दे दे। अब सूरत यह कि एक गुलाम से जिनायत हो गई और जिनायत के बाद आका ने उस गुलाम में कोई ऐसा तसर्रुफ कर दिया कि अब वो गुलाम नहीं दिया जा सकता। मसलन उसने गुलाम को आजाद कर दिया। अब देखो गुलाम तो आजाद हो गया, अब तो नहीं दिया जा सकता। या इसी तरह उसने गुलाम को फरोख्त कर दिया, बेच दिया, तो मुश्तरी उसका मालिक बन गया, तो अब तो आका के पास ही ना रहा वो गुलाम अब नहीं दे सकता। या उसने वो गुलाम किसी को तोहफे के तौर पर दे दिया तो आका के मिल्क से वो निकल गया, अब वो गुलाम नहीं दे सकता। या उसने उस गुलाम को मुदब्बर बना दिया, यानी कहा कि तू मेरी मौत के बाद आजाद है, और मुदब्बर गुलाम आपने पढ़ा है वो किसी को न बेचा जा सकता है न किसी दूसरे को उसका मालिक बनाया जा सकता है, क्योंकि उसका हक आजादी जाया होता है, उसने आका के मरने के बाद आजाद होना है। या वो जिनायत करने वाली बांदी थी, आका ने उसको उम्मे वलद बना दिया। उम्मे वलद कैसे बनती है कि बांदी से आका की औलाद हो और आका ये भी कह दे कि ये मेरी औलाद है। जब तक ये नहीं कहेगा वो उसकी औलाद शुमार नहीं होगी। तो अब ये ऐसे तसर्रुफात हैं जो आका ने जिनायत के बाद किए, और इन तसर्रुफात की वजह से अब गुलाम नहीं दिया जा सकता। क्या क्या तसर्रुफात किए? मसलन आजाद किया या बेच दिया या तोहफे के तौर पर दिया या मुदब्बर बनाया या उम्मे वलद वगैरह बना दिया, तो अब ये गुलाम नहीं दिया जा सकता। तो अब क्या सूरत होगी? तो आपको बतलाएंगे कि आका ने ये जो तसर्रुफ किया ये जिनायत का इलम होने के बाद तसर्रुफ किया है या जिनायत का इलम होने से पहले तसर्रुफ किया, यानी उसको इलम था जिनायत का या नहीं जब उसने तसर्रुफ किया। अगर उसको जिनायत का इलम था फिर भी उसने ये तसर्रुफ किया, इसका मतलब है उसने अर्श को इख्तियार कर लिया है। वहां इख्तियार था ना आका को, वो चाहे गुलाम दे दे चाहे अर्श, और गुलाम की कीमत फिर जितनी भी हो ये नहीं देखेंगे। फर्ज करो गुलाम है 50 ऊंट उसकी कीमत है, और जिनायत जो उसने किया किसने, उसने कत्ले खता किया है, उसमें तो 100 ऊंट आते हैं। तो अब ये 100 ऊंट देना आका पर जरूरी नहीं, आका को इख्तियार दे दिया शरीयत ने। या तो ये जिनायत करने वाला गुलाम ही दे दो वलिए जिनायत को, या क्या करो पूरा अर्श पूरी दियत दे दो, यानी 100 ऊंट दे दो। तो आका को इख्तियार होता है कि वो गुलाम दे दे या पूरा अर्श दे दे, लेकिन यहां आका ने ऐसा तसर्रुफ कर दिया कि वो अब गुलाम नहीं दे सकता। तो क्या आका का इख्तियार खत्म हुआ? कहते हैं इसमें दो सूरतें हैं। ये देखेंगे कि आका ने जब ये तसर्रुफ किया तो उसको जिनायत का इलम था या नहीं। अगर उसको जिनायत का इलम था फिर भी उसने गुलाम में ऐसा तसर्रुफ किया कि अब वो गुलाम देने के लायक न रहा, दिया नहीं जा, अब वो गुलाम नहीं दिया जा सकता, तो मालूम हुआ उसने अर्श को इख्तियार कर लिया है। अब वो पूरा अर्श उसको देना पड़ेगा। अब 50 ऊंटों की कीमत वाला गुलाम तो अब नहीं दिया जा सकता, तो अब पूरा अर्श यानी पूरे 100 ऊंट उसको देना पड़ेंगे। तवज्जो है? वो किसको इख्तियार कर रहा है? अर्श। मालूम हो वो अर्श देना चाहता है, गुलाम नहीं देना चाहता, क्योंकि उसे भी पता है कि मेरे गुलाम ने जिनायत की है, और जिनायत की वजह से या मुझे गुलाम देना पड़ेगा या अर्श। अब वो गुलाम को खुद आजाद कर रहा है, इसका मतलब है वो किसको इख्तियार कर रहा है? अर्श को। बात समझ में आ रही? मालूम हुआ आका को अगर जिनायत का इलम हो और फिर वो गुलाम को आजाद वगैरह कर दे तो उसने किसको इख्तियार कर लिया? अर्श। अब उसको अर्श ही देना पड़ेगा। बात समझ में आ गई? जितना भी हुआ गुलाम 50 ऊंटों के बराबर था, और अर्श जो दियत आ रही है, मसलन उसने कत्ले खता किया है, वो 100 ऊंट है, तो अब इसको 100 ऊंट देने पड़ेंगे, کیونکہ اس کا یہ فعل دلالت کر رہا ہے وہ کس کو اختیار کر رہا ہے، عرش کو اختیار کر رہا ہے، عرش دینا چاہتا ہے. تو بہرحال جتنا بھی عرش ہوا، یہاں تو قتل خطا میں تو 100 اونٹ ہیں، اگر ہاتھ کاٹا ہے تو 50 اونٹ ہی دینے پڑیں گے. تو یہ تو وہ صورت تھی اگر آقا کو پتا ہو. معلوم ہوا آقا کو جب پتا ہو اور پھر بھی وہ غلام میں ایسا تصرف کر دے تو معلوم ہوا وہ کس کو اختیار کر رہا ہے، عرش کو اختیار کر رہا ہے. دو چیزوں میں سے ایک کو اس نے اختیار کر لیا، اب وہ دینی پڑے گی. اور اگر اس کو علم نہیں تھا، کہتے ہیں بھائی غلام کا جو بدل ہے یعنی اس کی قیمت وہ اس کے قائم مقام ہو جائے گی. آقا کو علم نہیں تھا تو غلام کی قیمت اور عرش میں سے جو اقل ہوگا، جو کم ہوگا، وہ آقا کو دینا پڑے گا. جو کم تر ہوگا تو کیا صورت ہوئی، اگر کسی نے غلام میں، کسی غلام نے جنایت کی اور آقا نے اس غلام میں پھر ایسا تصرف کر دیا کہ اب وہ غلام نہیں دیا جا سکتا، تو پھر دیکھیں گے آقا کو جنایت کا علم تھا یا علم نہیں تھا. اگر جنایت کا علم تھا معلوم ہوا اس نے کس کو اختیار کر لیا ہے، عرش کو. اور اگر آقا کو علم نہیں تھا پھر اس نے یہ تصرف کر دیا ہے، تو اس صورت میں غلام کی قیمت اور عرش میں سے جو اقل ہوگا، جو کم ہوگا، وہ آقا کو دینا پڑے گا. دیکھیے بھائی کہتے ہیں فَإِنْ وَهَبَهُ، اگر آقا نے وہ غلام جو ہے ہیبا کر دیا کسی کو، یعنی تحفے کے طور پر دے دیا، او باعہو، یا اس کو بیچ دیا، او اعتقہو، یا اس کو آزاد کر دیا، او دبرہو، یا غلام کو مدبر بنا دیا، او استولدہا ای الامت الجانیتا، یا اس کے ام ولد بنا دیا یعنی وہ جنایت کرنے والی باندی کو، ولم یعلم بہا، اس حال میں کہ اس کو علم نہیں تھا، آقا کو اس جنایت کا علم نہیں تھا، تو زمین الاقل من قیمتہ ومن العرش، تو آقا ضامن ہوگا اس چیز کو جو کم ہو اس غلام کی قیمت اور اس کے جنایت کے عرش میں سے، جو کم تر ہوگا اقل کا ضامن ہوگا. اگر اس کو علم نہیں تھا، آقا کو علم نہیں تھا تو غلام کی قیمت اور عرش میں سے جو اقل ہوگا، جو کم ہوگا، وہ آقا کو دینا پڑے گا. یا اختیار نہیں، اختیار کی ضرورت نہیں، اصل میں آگے چل کر آپ کو بتائیں گے کہ یہاں اختیار دینے کی ضرورت نہیں، اختیار دینے کا فائدہ نہیں ہے. جب تک غلام تھا آقا کو اختیار تھا، وہ کیا کرے، غلام دے دے یا چاہے تو پورا عرش دے دے، جتنا بھی عرش ہے سارا دے دے. اب تو غلام نہیں دیا جا سکتا، تو اب غلام کی جگہ کیا آ گئی، قیمت. تو اب آقا پر غلام کی قیمت اور اس جنایت کے عرش میں سے جو قلیل ہے، جو اقل ہے، جو کم ہے، وہ آقا پر ضمان آ جائے گا، وہ آقا کو دینا پڑے گا. اگر قیمت کم ہے 50 اونٹ اور عرش یعنی دیت زیادہ ہے یعنی 100 اونٹ، تو آقا پر کیا لازم ہو جائے گا، 50 اونٹ دے دے. اور اگر غلام کی قیمت تو 50 اونٹ ہے لیکن جو جنایت کی اس کی وجہ سے 25 اونٹ آ رہے ہیں، تو آقا پر 25 اونٹ لازم ہو جائیں گے، وہ اس کو ضمان دینا پڑے گا. تو یہاں اختیار نہیں، اختیار نہیں دیں گے. بھئی کیوں اختیار کیوں نہیں دیں گے، بھئی اختیار دینے کا فائدہ ہی کوئی نہیں ہے، آپ کا نقصان ہو رہا ہے، آپ کو ادائیگی کرنا پڑ رہی ہے. کوئی شخص آپ سے کہتا ہے بھئی آپ کی مرضی ہے 50 اونٹ دے دو یا 100 اونٹ دے دو، تو آپ کس کو اختیار کریں گے، ظاہر سی بات ہے عقل کو اختیار کریں گے. کوئی بھی عقل مند انسان اپنا زیادہ نقصان اس کو اختیار نہیں کرتا، تو ظاہر سی بات ہے آقا عقل ہی کو اختیار کرے گا. تو یہاں اختیار دینے کا فائدہ نہیں ہے، فرق سمجھ میں آ رہا ہے. سوال پیدا ہوتا ہے کہ یہاں عقل واجب کر دیا اور جب غلام تھا وہاں آپ نے عقل کی بات نہیں کی، جب تک غلام تھا آپ نے کیا کہا، آقا کو اختیار ہے چاہے غلام دے اور چاہے عرش دے، اور یہاں آپ کیا کہہ رہے ہیں، جو عقل ہے وہ آئے گا آقا کے اوپر، وہاں یہاں اختیار دینے کی ضرورت نہیں، فائدہ کوئی نہیں اس کا. وجہ اس کی یہ کہ بھئی یہاں پر دونوں ایک ہی جنس ہے، دونوں طرف مال دینا ہے. کیا دینا ہے، مال دینا ہے، درہم یا دینار دینے ہیں یا اونٹ دینے ہیں، تو دونوں طرف ایک ہی جنس آ گئی. تو جب ایک ہی جنس ہو تو انسان ہمیشہ عقل ہی کو اختیار کرتا ہے، اکثر کو اختیار نہیں کرتا، لہذا یہاں عقل ضمان آئے گا. عرش جو دینا ہے وہ بھی درہم و دینار کے ساتھ دے رہا ہے، اور قیمت جو ہے وہ بھی درہم و دینار کے ساتھ دے گا، اختیار دینے کا کوئی فائدہ نہیں، بلکہ جو عقل ہوگا وہی اس پر لازم ہو جائے گا. یہاں دونوں کی جنس ایک ہے، اس لیے اختیار دینے کا کوئی فائدہ نہیں بھائی. اور وہاں جو تھا وہ دو جنسیں تھیں، پہلی صورت میں ایک طرف غلام تھا تو دوسری طرف مال درہم دینار یا اونٹ وغیرہ دینے تھے بھائی، اور تو دو جنسیں تھیں. تو ہو سکتا ہے اس کو ایک جنس میں سہولت ہو، آسانی ہو، اس لیے وہاں شریعت نے اس کو اختیار دے دیا کہ چاہے تو پورا عرش دے دو اور چاہے تو غلام دے دو. تو اگر اس کے پاس مال نہیں ہے تو وہ غلام دے دے گا، اور اگر اس کے پاس مال ہے تو وہ مال دے دے گا. اور بعض اوقات غلام بھی ایسا ہوتا ہے کہ انسان چاہتا ہے یہ میرے ہاتھ سے نہ نکلے، بڑا نیک ہے، دیانت دار ہے، محنت سے کام کرنے والا ہے اور امانت دار ہے، اور ایسا غلام تو بڑی مشکل سے ملتا ہے، چنانچہ وہ زیادہ عرش دینے کو تو تیار ہو جائے گا لیکن وہ کم قیمت والا غلام دینے کو تیار نہیں ہوگا، اس لیے وہاں پر شریعت نے اس کو اختیار دے دیا. تو جب تک غلام ہے اس کو اختیار، جب غلام اب دینے کے لائق نہ رہا، اب نہیں دیا جا سکتا، تو اب جو عقل ہے وہ زمان اس پر آ جائے گا. بات سمجھ میں آ گئی؟ یہ معنی ہے. ولم یعلم بها، اس حال میں کہ اس کو جنایت کا علم نہیں تھا، تو ضمین الاقل من قیمته ومن العرش، تو وہ ضامن ہوگا اس کا جو کم ہے، من قیمته ومن العرش، اس غلام کی قیمت اور اس جنایت کے عرش میں سے جو کم ہے اس کا ضامن ہوگا. فَإِنْ عَلِمَ بِهَا، اگر اس کو جنایت کا علم تھا پھر بھی اس نے یہ تصرف کیا ہے، تو غریم العرش، تو وہ ضامن ہوگا عرش کا، پورا عرش دینا پڑے گا، اب وہاں عقل نہیں دے سکتا. بات سمجھ میں آ گئی؟ کہتے ہیں فَإِنَّ الْمَوْلَى قَبْلَ هَذِهِ التَّصَرُّفَاتِ كَانَ مُخْتَارًا بَيْنَ الدَّفْعِ وَالْفِدَائِ، اس لیے کیونکہ آقا جو ہے وہ ان تصرفات سے پہلے، یہ جو ذکر ہوئے کہ ہبا کیا یا بیچ دیا یا آزاد کیا وغیرہ، ان تصرفات سے پہلے کان مختارن، وہ مختار تھا یعنی اس کو اختیار تھا، بین الدفع والفدائی، دفع کا معنی غلام دینا، غلام حوالے کرنا، وہ تو آقا کو اختیار تھا اس سے پہلے، بین الدفع والفدائی، غلام دینے میں، والفدائی اور فدیہ دینے میں یعنی مال دے کر چھڑانے میں کہ وہ عرش دے دے، تو آقا کو اختیار تھا. ولما لم يبق محلا للدفع، اور جب وہ محل حوالے کرنے کے قابل نہ ہو رہا، جب وہ محل دینے کے لیے باقی نہ رہا، محل یعنی وہ غلام، حوالے کس کو کرنا تھا؟ غلام کو نا. ولما لم يبق محلا، محل سے مراد وہ غلام ہے، ولما لم يبق محلا للدفع، تو اور جب وہ محل باقی نہ رہا حوالے کرنے کے لیے، بلا علم مولا، بغیر آقا کے علم کے، بل جنایتی، کس کے بدلے؟ جنایت. بل جنایت کا تعلق ہے دفع سے، کہ غلام دینا ہے، بل جنایتی، کس کی وجہ سے؟ جنایت کی وجہ سے. دیکھو اب ترجمہ پھر سنو. ولم لم يبق محلا للدفع بلا علم المولى بالجنايتي، اور جب وہ غلام جنایت کی وجہ سے دینے کے لیے باقی نہ رہا آقا کے علم کے بغیر ہی، تو لم یصر مختارا للعرش، تو اس صورت میں آقا جو ہے وہ اختیار کرنے والا نہ ہوا عرش کو، اسے علم ہی نہیں ہے. ہاں علم ہے پھر غلام میں یہ تصرف کرتا ہے، اس کا مطلب ہے وہ کس کو اختیار کر رہا ہے؟ عرش کو. لیکن بغیر علم کے ہم یہ نہیں کہیں گے کہ وہ عرش کو اختیار کر رہا ہے، عرش دے گا نہیں بھائی. تو پھر اس پر عقل آئے گا. یہ مانا ہے کہ جب اس کو علم نہیں تھا تو لم یصر مختارن للعرش، تو وہ اختیار کرنے والا نہ ہوا عرش کو. فصارت القیمت مقام العبدی، تو قیمت جو ہے وہ غلام کے قائم مقام ہو گئی. اچھا، اور انہوں نے کیا کہا؟ غلام کی قیمت اور عرش میں سے جو کم ہے اس کا ضامن ہوگا، اختیار نہیں دیا. اختیار بھائی کیوں؟ کہتے ہیں ولا فائدہ فی التخیر بین الاقل والاکثری، کہتے ہیں کوئی فائدہ نہیں ہے اس اختیار دینے کا کم اور زیادہ میں، کم اور زیادہ میں اختیار دینے کا کوئی فائدہ نہیں. کیونکہ کسی شخص پر بھی اگر آپ کہیں اس کو کہ آپ کو نقصان ہے، آپ چاہیں تو 100 اونٹوں کا نقصان قبول کریں، چاہے تو آپ 50 اونٹوں کا نقصان قبول کریں، تو وہ ہمیشہ کس کو اختیار کرے گا؟ 50 یعنی عقل ہی کو اختیار کرے گا. تو لہذا یہاں اختیار دینے کا کوئی فائدہ نہیں، بلکہ عقل ہی کو لازم کر دیا جائے گا. یہ مانا ہے ولا فائدہ فی التخیر بین العقل والاکثر، اور کوئی فائدہ نہیں ہے اختیار دینے کا کم اور زیادہ کے درمیان. फयजिबुल अकल, पस जो अकल है वही वाजिब हो जाएगा। बेखिलाफ इमा इदा अलिमा, बेखिलाफ उस सूरत के जब उसको इलम था फिर उसने ये तसर्रुफ किया। तो इसका क्या माना कि वो किसको इख्तियार कर रहा है? अर्श को। वो अर्श देना चाहता है, गुलाम नहीं देना चाहता। यह माना बेखिलाफ इमा इदा अलीमा, बेखिलाफ उस सूरत के जब उसको इलम था। फइन्नहु यसीरु मुख्तारन लिल अर्शी, तो वो अर्श को इख्तियार करने वाला हो गया। अब अर्श ही देना पड़ेगा, अब अकल नहीं दे सकता। आगे देखिए, कमाल अल्लक इत्कहू बिकत्ल ज़ैदिन औ रमयिही औ शज्जिही फफअला। कहते हैं जैसे कि किसी ने मुअल्लक कर दिया। भाई सूरत ये, एक शख्स ने अपने गुलाम से कहा कि अगर तू जैद को कत्ल कर दे तो तू आजाद है, या तू उसको तीर मार दे तो तू आजाद है, या तू उसका सर जख्मी कर दे तो तू आजाद है। अब देखिए इस सूरत के अंदर भी याद रखिए, वो अर्श को इख्तियार करने वाला समझा जाएगा। क्या समझा जाएगा? वो किसको इख्तियार कर रहा है? अर्श को। क्यों? क्योंकि उसने क्या कहा है, अगर तूने जैद को मारा तो तू आजाद। तो जैद को मारेगा, जिनायत हुई, लेकिन जिनायत करते ही वो क्या हो जाएगा? आजाद। जब आजाद हुआ अब तो गुलाम देने के लायक ना रहा, गुलाम तो अब नहीं दिया जा सकता, वो तो आजाद हो चुका। तो जाहिर सी बात है अब इस पर क्या आ जाएगा? अर्श। या इसने कहा गुलाम को कि जैद को तूने जख्मी किया या तीर मारा तो तू आजाद है, तो गुलाम तो आजाद हो जाएगा। तो गोया ये शख्स किसको इख्तियार करने वाला होगा? अर्श को। इस सूरत में भी मसाला समझ में आ गया। ये माना है कमाल अल्लक इत्कहू, जैसे कि किसी ने मुअल्लक कर दिया इत्कहू गुलाम की आजादी को, बिकत्ल ज़ैदिन ज़ैद के कत्ल के साथ, और रम यही या उसको तीर मारने के साथ, और शज ही या उसके सर को जख्मी करने के साथ। फफा आला, तो फिर गुलाम ने ऐसा ही किया, यानी उसने ये जिनायत कर दी। तो इन सूरतों में भी आका अर्श को इख्तियार करने वाला है। देखो पीछे आया था ना, फ इन आलिम बिहा गरिमल अर्शा, अगर आका को इस जिनायत का इलम था फिर उसने ये तसरुफ किया है तो वो जामिन होगा अर्श का। कमाल अल्लाह का, जैसे कि इस सूरत में है कि इसमें भी वो किसका जामिन होगा? अर्श का, यानी वो अर्श को इख्तियार कर रहा है। देखिए भाई, ऐ काला, यानी कहा आका ने, इन कतल ता जैदन फअंता हुर्रुन, अपने गुलाम से कहता है अगर तूने जैद को कत्ल कर दिया तो तू आजाद है। फकाताला, तो गुलाम ने जैद को कत्ल कर दिया। औ काला, या आका ने कहा, इन रमैता जैदन फअंता हुर्रुन फर्रमा, कि अगर तूने जैद को तीर मारा तो तू आजाद है। फर्रमा, तो गुलाम ने जैद को तीर मारा। औ काला, इन शज्जतर रअसहू फअंता हुर्रुन, या आका ने कहा अगर तूने जैद का सर जख्मी कर दिया तो तू आजाद है। फशज्जहू, तो गुलाम ने उसके जैद के सर को जख्मी कर दिया। गरीमल अर्शा, तो इन सूरतों में भी आका जामिन होगा अर्श का। इन सूरतों में भी वो, यानी यहां अकल नहीं आएगा। यहां आप ये ना कहें गुलाम की कीमत और अर्श में से जो अकल आएगा, नहीं भाई, बल्कि यहां क्या आएगा? आका गोया अर्श को इख्तियार कर रहा है। क्यों अर्श को क्यों इख्तियार कर रहा है? भाई देखिए, इंदल अहनाफ, आपने उसूल फिका में पढ़ा होगा कि एक है सबब और एक है मुसबब। मसलन एक शख्स अपने गुलाम से कहता है अंत हुर्रुन, तो ये कहते ही गुलाम आजाद हो जाएगा। तो अंत हुर्रुन हुआ सबब और गुलाम की आजादी मुसबब है। इसी तरह कोई शख्स अपनी बीवी से कहता है अंत तालिकुन, तुझे तलाक है, फौरन ही बीवी को तलाक हो जाएगी। तो अंत तालिकुन हुआ सबब और औरत की तलाक क्या हुई? वो उसका मुसब्बब। बात समझ में आ गई, सबब और मुसब्बब का पता चल गया। अब इंदल अहनाफ, उसूल आपने उसूल फिका के अंदर पढ़ा होगा कि तालीक भी शर्त, जब सबब को मुअल्लक कर दिया जाए शर्त के साथ, ये रोक देती है सबब को मुनाकिद होने से। ये रोक देती है सबब को मुनाकिद होने से। तो जब क्या कहा आका ने, अगर तूने जैद को कत्ल किया तो तू आजाद है। तो यहां देखो आका ने अंत हुर्रुन कहा, लेकिन अंत हुर्रुन मुतलकन नहीं कहा, साथ معلق کر دیا اس کو، اس کے ساتھ شرط ذکر کر دی کہ تو کب آزاد ہے؟ جب تو زید کو قتل کر دے گا. تو دیکھو انت حرن تو آزادی کا سبب تھا، آقا نے اس سبب کو معلق کر دیا. کیا کر دیا؟ شرط کے ساتھ معلق. اور میں نے ضابطہ آپ کو بتلا دیا کہ عند الاحناف جب سبب کو معلق کر دیا جائے کس کے ساتھ؟ شرط کے ساتھ، تو یہ شرط سبب کو منعقد ہونے سے روک دیتی ہے. یعنی یوں سمجھو یہ سبب پایا ہی نہیں جا رہا جب تک شرط نہیں پائی جائے گی. آقا نے تو کہہ دیا ان قتلت زیدن فانت حر، لیکن یوں سمجھو یہ انت حر ابھی ہے ہی نہیں، یہ تب پایا جائے گا جب شرط پائی جائے گی. جب وہ زید کو قتل کر دے گا تو گویا اس وقت آقا کی طرف سے انت حر کہا گیا، اور ساتھ ہی وہ کیا ہو گیا؟ آزاد. ضابطہ سمجھ میں آیا کہ عند الاحناف جب کسی سبب کو معلق کر دیا جائے شرط کے ساتھ تو وہ منعقد نہیں ہوتا، شرط مانع بن گئی، وہ اس کو منعقد نہیں ہونے دے رہی، اور اس کو معدوم سمجھیں گے، گویا وہ پایا ہی نہیں جا رہا، پایا ہی نہیں جا رہا. جبکہ بعض فرماتے کہ نہیں، سبب تو پایا گیا لیکن شرط نے اس کو مؤخر کر دیا اپنے وجود کے زمانے تک. بعض کیا کہتے ہیں، انت حر موجود ہے لیکن یہ سبب نہیں بن رہا، یہ سبب بننا اس کا مؤخر ہو گیا. کب تک؟ جب شرط پائی جائے گی تب یہ سبب بنے گا. لیکن عند الاحناف میں نے بتلا دیا کہ سبب گویا پایا ہی نہیں جا رہا، یوں سمجھو بھائی سبب سبب بن ہی نہیں رہا، اس کا گویا وجود ہی نہیں ہے. اس کا وجود کب آئے گا؟ جب شرط پائی جائے گی. لہذا جب وہ زید کو قتل کرے گا تو شرط پائی گئی، اور جیسے ہی شرط پائی گئی تو اب انت حر جو آقا نے پہلے کہا تھا ابھی تک وہ معدوم تھا، اس کو شمار ہی نہ کرو، وہ تھا ہی نہیں، اب گویا وہ آ گیا انت حر. اور جیسے ہی انت حر آیا وہ غلام کیا ہو گیا؟ آزاد ہو گیا. تو عند الاحناف تعلیق بشرط وہ مانع ہے سبب کے لیے کہ وہ منعقد ہو جائے، اور وہ معدوم ہی سمجھا جائے گا جب تک شرط نہ پائی جائے، اور جب شرط پائی گئی تو اس کا وجود پایا گیا. تو یوں سمجھیں گے آقا نے اس وقت انت حر کہا ہی نہیں تھا. آقا نے کب انت حر کہا؟ جب شرط پائی گئی، جب اس نے زید کو قتل کیا یا تیر مارا یا زخمی کیا. انت حر کب پایا جائے گا؟ جب شرط پائی جائے گی. گویا آقا کو علم بھی ہے جنایت کر لیے اس نے قتل کر دیا، اور جنایت کے بعد وہ کیا کہہ رہا ہے؟ انت حر کہہ رہا ہے. تو لہذا غلام کیا ہو جائے گا؟
آزاد.
اور جنایت کا علم ہونے کے بعد، جنایت کے پائے جانے اور جنایت کا علم ہونے کے بعد اگر آقا غلام کو آزاد کرے تو اس کو کیا سمجھا جاتا ہے؟ کہ یہ عرش کو اختیار کر رہا ہے. تو یہاں پر بھی آقا کو کیا سمجھیں گے؟ وہ عرش کو اختیار کر رہا ہے. گویا اس سبب کا وجود ہی ابھی نہیں ہے، اس کا وجود ہی شرط کے بعد آئے گا، اور شرط کے بعد جب آئے گا تو جنایت ہو چکی، اور جنایت کے بعد آقا جب کہہ رہا ہے انت حر تو معلوم ہوا وہ کس کو اختیار کر رہا ہے؟ عرش کو اختیار کر رہا ہے. غلام تو اس نے آزاد کر دیا، وہ تو اب نہیں دے سکتا بھائی. کہتے ہیں لأنه يصير مختارا للفداء، اس لیے کیونکہ آقا جو ہے وہ فدا یعنی فدیا مال دے کر چھڑانے کو اختیار کر رہا ہے. فدا فدا یفدی کا معنی ہے کہ مال دے کر کسی کو چھڑانا. تو یہاں بھی آقا کس کو اختیار کر رہا ہے؟ فدیے کو، یعنی مال دے، یعنی عرش کو. تو اس صورت میں آقا جو ہے فدیے کو اختیار کر رہا ہے. حیث اعتقہ علی تقدیر وجود الجنایتی، اس حیثیت سے کہ آقا نے اس غلام کو آزاد کیا ہے علی تقدیر وجود الجنایتی، جنایت کے وجود کی تقدیر پر. جنایت کا وجود یعنی جنایت کا پایا جانا، جنایت کا ہونا، جنایت ہونے کی تقدیر پر آقا نے اس کو کیا کیا ہے؟ آزاد. قدر یقدر تقدیر کا ایک معنی ہے مقرر کرنا، قدر یقدر تقدیر کا ایک معنی ہے اندازہ لگانا، اور قدر یقدر تقدیر کا ایک معنی ہے فرض کرنا. تو آقا نے اس کو جنایت ہونے کی تقدیر پر آزاد کیا، یعنی یوں کو جنایت کو فرض کرتے ہوئے کیا کر دیا؟ گویا آزاد کر دیا جنایت کو فرض کرتے ہوئے. مسئلہ سمجھ بھی آیا کہ نہیں بھائی؟ کیا ضابطہ ہوا عند الاحناف؟ کہ تعلیق بالشرط یہ مانع بنتی ہے سبب کے انعقاد سے، سبب منعقد ہی نہیں ہوتا، سبب معدوم سمجھا جائے گا جب تک شرط نہ پائی جائے، جب شرط پائی جائے گی تو سبب پایا جائے گا، اور جب سبب پایا جائے گا تو پھر مسبب بھی پایا جائے گا، تو جب تک قتل زید نہیں تب تک گویا انت حر ہے ہی نہیں۔ آقا نے تو ابھی کہہ دیا ہے لیکن معلق کر کے کہا ہے، ویسے تو نہیں کہا، اس نے تو کہا اگر زید کو قتل کرے گا تو تو آزاد، تو یوں سمجھیں گے انت حر، ابھی آقا نے کہا ہی نہیں، اور جیسے ہی وہ زید کو قتل کرے گا کوئی اس وقت آقا نے کیا کہہ دیا، انت حر، اور جنایت کے بعد آقا انت حر کہے تو اس کا کیا مطلب ہوتا ہے، وہ کس کو اختیار کر رہا ہے، عرش کو اختیار کر رہا ہے، عرش دینا چاہتا ہے، غلام نہیں دینا چاہتا، کیونکہ غلام میں تو وہ ایسا تصرف کر رہا ہے کہ اب غلام نہیں دیا جا سکتا، وہ تو آزاد ہو گیا ہے۔ کہتے ہیں کما لو قال، یہ ایسی ہے جیسے اگر کوئی کہے، بھائی صورت یہ، خاوند اپنی بیوی کی طلاق کو معلق کر دیتا ہے اور کہتا ہے کہ جب میں بیمار ہو جاؤں تو تجھے تین طلاقیں ہیں، تین طلاقیں، اور پھر خاوند بیمار ہو گیا تو بیوی کو تین طلاقیں پڑ جائیں گی، فوراً ہی تین طلاقیں، اور اسی بیماری میں اگر خاوند کا انتقال ہو گیا تو اس خاوند کو فار سمجھا جائے گا، فارون، فارون، فر یا فر، فرار کا معنی ہے بھاگنا، بھاگنا، جان چھڑانا۔ دیکھو یاد رکھو مسئلہ، اگر خاوند اپنی بیوی کو طلاق رجعی دے دے، طلاق رجعی، طلاق رجعی وہ ہے جس میں خاوند اگر رجوع کرنا چاہے تو رجوع کر سکتا ہے، یعنی اس عورت کو اپنی بیوی بنا کر رکھنا چاہتا ہے تو رجوع کر لے، زبان سے کہہ دے کہ میں رجوع کرتا ہوں، یا کوئی ایسا عمل کر لے جو میاں بیوی کے درمیان جائز ہے، باقی کے لیے جائز نہیں، کوئی ایسا کام کر لیا مثلا اس کا بوسہ لے لیا یا کچھ، بھئی یہ بوسہ لینا یہ تو بغیر خاوند کے اس کے لیے جائز نہیں تھا، معلوم ہوا وہ رجوع کر رہا ہے، کیا کر رہا ہے، رجوع کر رہا، تو کوئی چاہے زبان سے کہہ دے یا اپنے کسی عمل سے اس کا اظہار کر دے کہ وہ رجوع کر رہا ہے، تو اب بھی وہ اس کی بیوی ہے بھائی، لیکن یہ عدت کے اندر ہو، اگر عدت گزر گئی یعنی تین حیض گزر گئے طلاق دینے کے بعد، طلاق رجعی کے بعد، تو نکاح ٹوٹ جائے گا بھائی، اس کے بعد یہ اب اس عورت سے دوبارہ نکاح کر سکتا ہے، بشرطے کہ تین طلاقیں نہ ہوئی ہوں بھائی، اگر پہلے بھی ایک طلاق دی تھی پھر دوبارہ رجوع کیا تھا، پھر دوسری دی تھی پھر رجوع کیا تھا، اب تیسری دے کر رجوع، اب تو رجوع کر لے تو ٹھیک ہے، نہیں کیا تو جیسے ہی عدت گزرے گی بیوی ہاتھ سے نکل گئی، اب اس کے لیے اسے نکاح کرنا جائز نہیں، اب کسی اور سے تو عورت نکاح کر سکتی ہے، اس مرد سے نکاح نہیں کر سکتی، کیونکہ اس کو تین طلاقوں کا حق تھا اور وہ حق اس نے اپنا ختم کر دیا، تو طلاق دینے سے مرد سمجھتا ہے شاید میں نے عورت کی اہانت کر دی، میں نے اس کے اوپر ایٹم بم گرا دیا، لیکن وہ مرد دراصل اپنا نقصان کر رہا ہے، کیونکہ طلاق کا اختیار تو مرد کو تھا، عورت کو تو تھا ہی نہیں، تو آپ کے ہاتھ میں اللہ نے تین رسیاں دی تھیں، آپ نے اپنے ہاتھ سے تینوں چھوڑ دی، بس آپ بھی بے اختیار ہو گئے، عورت تو پہلے ہی بے اختیار تھی، مرد بھی کیا ہو گیا بے اختیار، لہذا مرد عورت میں جھگڑا ہوتا ہے، اکثر لوگ بغیر سوچے سمجھے طلاق دے دیتے ہیں، سمجھتے ہیں شاید بڑا میں طاقتور انسان ہوں طلاق دے دیتا ہے، حالانکہ نہیں بھائی، طلاق دے کر آپ اپنے آپ کو کمزور کر دیتے ہیں، ختم کر دیتے ہیں، اپنی طاقت ختم کر دیتے ہیں، اور پھر بعد میں ایک غصہ ہوتا ہے، وقتی غصہ ہوتا ہے، گزر جاتا ہے، بعد میں پھر صلح کی کوئی صورت نہیں رہتی، تین طلاقیں دے دیں تو اب وہ آپ سے دوبارہ نکاح نہیں کر سکتی بھائی۔ بات میں بیان کر رہا تھا طلاق رجعی کی، یاد رکھو جب خاوند طلاق رجعی دے دے تو عدت کے اندر رجوع کر سکتا ہے، اور اسی عدت کے اندر گویا ابھی بھی عورت اس کے نکاح میں ہے تو وہ رجوع کر سکتا ہے، دوبارہ نکاح کرنے کی ضرورت نہیں ہے، صرف رجوع کر لے، زبان سے کہہ دے میں رجوع کرتا ہوں یا اپنے کسی عمل سے اس کا اظہار کر دے، رجوع ہو جائے گا۔ اگر وہ رجوع نہیں کرتا اور اس عدت میں خاوند کا انتقال ہو گیا تو بے شک وہ طلاق دے چکا ہے لیکن ابھی بھی عورت گویا اس کے نکاح میں ہے تو وہ وارثہ بنے گی، اس کو میراث میں سے اس کا حصہ ملے گا۔ لیکن اگر کوئی خاوند بیوی کو طلاق بائن دے دیتا ہے، طلاق بائن کے جدا کرنے والی طلاق یا سخت طلاق کہہ دیتا ہے، میں تمہیں سخت طلاق دیتا ہوں وغیرہ، یہ تو یہ طلاق بائن ہے، और या तुम मुझ पर हराम हो वगैरह, तो ये क्या है? तलाके बाइन है। तो तलाके बाइन के अंदर याद रखो उसमें भी औरत पर इद्दत गुजारना जरूरी है। तो तलाके बाइन से निकाह टूट जाता है। अब खावंद दोबारा रुजू नहीं कर सकता। हां, अगर तीन तलाकें भी पूरी नहीं हुई तो इस औरत को वो फिर रखना चाहता है बीवी बनाकर, तो दोबारा निकाह करना पड़ेगा, चाहे इद्दत के अंदर चाहे इद्दत के बाद दोबारा निकाह करना पड़ेगा। इद्दत के अंदर भी वो चाहता है कि ये औरत इसी को मैं बीवी बनाकर रखूं, तो दोबारा नए सिरे से निकाह करना पड़ेगा, दोबारा नया महर आएगा। बात समझ में आ गई? और ये जो तलाके बाइन है इसे निकाह टूट जाता है, लिहाजा तलाके बाइन के बाद औरत इद्दत तो गुजारती है, लेकिन इस इद्दत में अगर खावंद का इंतकाल हुआ तो औरत को मीरास नहीं मिलेगी, क्योंकि निकाह टूट चुका है। मसला समझ में आया? एक और बात याद रखो, मरजुल मौत में अगर कोई खावन जो है अपनी बीवी को तलाके बाइन दे देता है, तलाके बाइन दी और फिर उसके चंद दिनों बाद उसका इंतकाल हो गया उसी मरजुल मौत में, तलाके बाइन देने से तो निकाह टूट जाता है, औरत को मीरास नहीं मिलती, लेकिन यहां शरीयत ने हुक्म लगा दिया कि नहीं, मरजुल मौत में तलाके बाइन दी है, अब इद्दत के अंदर अगर खावंद का इंतकाल हुआ है तो औरत को मीरास मिलेगी, वो वारिसा बनेगी। भाई क्यों वारिसा क्यों बनेगी? तलाके बाइन दे चुका है। कहते हैं भाई दरअसल यहां दिलों में बदगुमानी पैदा होती है, मालूम हुआ वो उस औरत को मीरास से महरूम करना चाहता था, इसीलिए मरजुल मौत में तलाके बाइन दी है। अगर तलाके बाइन देनी थी तो पहले देते भाई, अब जब तुम मरने लगे हो, बिस्तर पर पड़ गए हो, अब हिल नहीं सकते, सबको नजर आ रहा है चंद दिन में तुम मरने वाले हो, और इस हाल में तुम बीवी को तलाके बाइन दे रहे हो, तो दिलों में क्या बदगुमानी आती है कि ये इसको वरासत से महरूम करना चाहता है, सिर्फ इसलिए वो इसको तलाक दे रहा है। अगर कोई और बात होती तो पहले दे चुका होता। तो लिहाजा शरीयत ने कहा कि ये औरत मीरास से महरूम नहीं, अगर इद्दत के अंदर अंदर खावंद का इंतकाल हो गया तो इस औरत को मीरास मिलेगी, ये उसकी वारिसा होगी। और ये शख्स इसको फार कहते हैं, फारुन भागने वाला, जान छुड़ाने वाला। ये जो मरजुल मौत में तलाके बाइन दे, ये क्या है? जौजे, ये जौजे फार है, ये जान छुड़ाना चाहता है, और जौजे फार पर शरीयत ने हुक्म लगा दिया कि वो जान नहीं छुड़ा सकता, मीरास देनी पड़ेगी अगर तुम्हारा इंतकाल हो गया इद्दत के अंदर। जाब्ता समझ में आ गया? जौजे फार जो है उसके मसले में बीवी को मीरास मिलेगी अगर इद्दत के अंदर खावंद का इंतकाल हो गया। तो हमारे अइमा की दलील चल रही है, वो क्या फरमाते हैं कि जाब्ता क्या जिक्र किया उसूल फिका का, के तालीक बेशर्त वो मान्या है, किसके लिए? सबब के लिए कि वो मुनाकिद हो जाए, वो उसको सबब को मुनाकिद होने ही नहीं देती, यूं समझो गोया सबब है ही नहीं। तो इसी तरह अगर किसी खामंद ने अपनी बीवी से कहा इजा मरीज तू फअंती तालिकुन सलासन, जब मैं बीमार हो गया तो तुझे तीन तलाकें हैं, चुनाचे खामंद बीमार हो गया, औरत को तीन तलाकें पड़ गई, गोया अब उसने क्या कहा है? अंति तालिकुन सलासन, तुझे तीन तलाके हैं, गोया खामंद ने बीमार होने के बाद कहा है, क्योंकि मुअल्लक था ना, और मुअल्लक कब सबब बनता है? जब शर्त पाई जाए। तो जब बीमार हुआ तो गोया अब उसने कहा कि तुझे तीन तलाके हैं, और इसी बीमारी में खामंद का इंतकाल हुआ, तो ये जौजे फार हुआ, बीमारी के अंदर तलाक दे दी और उसमें इंतकाल हो गया, तो औरत वारिसा बनेगी। ये उसी उसूल पर तफरीअ है। कौन सा उसूल? कि तालीक बेशर्त मान्या है, किसके लिए? सबब के इनायकाद के लिए वो मान्या है। देखो उसने तो उस वक्त कहा था, फर्ज करो उसने 6 महीने पहले उसने कहा था, 6 महीने पहले, और 6 माह बाद जाकर ये बीमार हुआ, तो क्या समझा जाएगा? इसने 6 महीने पहले कहा था या ये समझा जाएगा बीमार होने के बाद कहा है? बीमार होने के बाद कहा है, क्योंकि तालीक भी शर्त वो मान्य थी सबब के लिए, गोया उस वक्त अंति तालिकुन सलासन था ही नहीं, ये पाया ही कब गया? बीमारी के बाद, जब शर्त पाई गई, तो बीमारी के अंदर तलाके बाइन दे रहा है, और बीमारी के अंदर तलाके बाइन हो तो उस सूरत में वो जौज क्या होता है? जौजे फार, अगर उसी में उसका इंतकाल हो जाए, और जौजे फार की बीवी को तो मीरास मिलती है, लिहाजा इस औरत को भी मीरास मिलेगी। बात समझ में आ गई? हाँ अगर वो तंदुरुस्त हो जाता है इस बीमारी से, फिर वारिसा नहीं होगी वो औरत की। मालूम हुआ ये मरजुल मौत नहीं था भाई, मरजुल मौत के अंदर जो तलाक दे दे वो क्या है, वो जौजे फार है।
जोजे
जौजे मरजुल मौत के अलावा दे फिर तो वो जौजे फार
नहीं।
नहीं है भाई। देखिए भाई किताब पर, कमा लौ काला, जैसे कि खावंद ने कहा, ईजा मरिज तुफ अंति तालिकुन सलासन, जब मैं बीमार हो जाऊं तो तुझे तीन तलाकें हैं। फ ईदा मरिजा, पस जब वो बीमार हुआ, यसीरु फारन, तो वो फार बन जाएगा। साबता समझ में
जी
आया?
सर जी।
फार क्यों बना? क्योंकि वो जो उसने अंति तालिकुन सलासन कहा था वो वैसे ही कहा था या मुअल्लक किया था?
मुअल्लक किया
और
था
मुअल्लक तो उस पाया ही कब जाता है,
शब्द जब
जब
शर्त
शर्त,
हो
और
जाए।
शर्त तो अभी पाई गई, बीमार तो अब हुआ है। तो गोया ये इसने अंति तालिकुन बीमारी से पहले कहा या बीमारी के बाद कहा?
बीमारी के बाद
बीमारी
फार
के
कहा
बाद, और
था।
बीमारी के अंदर उसी में इंतकाल हुआ, या मरजुल मौत के अंदर कोई अंति तालिकुन सलासन कहे तो वो क्या शुमार होता है?
जोजे फार,
जौजे
जोजे
फार। तो
फार,
इसको भी क्या शुमार करेंगे?
जोजे
जौजे
फार।
फार। ये माना है यसीरु फारन, तो वो खावन जो है वो जौजे फार होगा। बात समझ में आ गई? ये
जी
उसी जाब्ते पर भाई जो जाब्ता तालिक भी शर्त का जिक्र किया। वाइंदा जुफर रहमहुल्लाह, जबकि इमाम जुफर रहमहुल्लाह फरमाते हैं, ला यसीरु मुख्तारन लिल फिदाई, कि जब आका ने अपने गुलाम से कहा कि अगर तू जैद को कत्ल कर दे या तीर मार दे या जख्मी कर दे तो तू आजाद,
आजाद,
इस सूरत में हमने क्या कहा
वो फिर भी अर्श
कि वो अर्श को इख्तियार करने
इख्तियार है।
वाला है, जबकि इमाम जुफर फरमाते नहीं, आका अर्श को इख्तियार करने वाला नहीं,
नहीं
क्योंकि अर्श को इख्तियार करने वाला तब कहलाएगा जब जिनायत पहले हो चुकी हो और आका को इलम भी हो, और फिर उसके बाद वो गुलाम में ऐसा आजादी वाला तसरुफ करे तो फिर क्या होता है, वो मुख्तारे अर्श हो, तो वो अर्श को इख्तियार करने वाला। लेकिन यहां तो उसने अभी कहा है, और अभी तो न जिनायत, जब उसने कहा इन कतल तजैद अनफान तहुर्रुन, तो अभी तो जिनायत ही नहीं, तो अभी तो जिनायत ही नहीं है। जब जिनायत नहीं तो आका को इलम भी नहीं, एक चीज है ही नहीं तो इलम कहां से होगा, एक चीज यकीन ही नहीं है, पता नहीं होता भी है ऐसा या होता नहीं। तो लिहाजा इस सूरत में ये अर्श को इख्तियार करने वाला नहीं, लिहाजा उस पर अकल जमान ही आएगा। क्या आएगा?
अकल
गुलाम की
और
कीमत और अर्श में से जो अकल होगा। बात समझ में आ गई?
जी
यानी गोया ला इल्मी की सूरत में क्या होता था, जब आका ऐसा तसर्रुफ कर देता था जिनके गुलाम नहीं दिया जा सकता, तो वहां क्या,
वहां गुलाम ही
गुलाम की
आता था।
कीमत और अर्श में से अकल आता
अकाल
था।
आता
इमाम जुफर फरमाते हैं यहां भी अकल आएगा, लेकिन हम कहते हैं नहीं, बल्कि अर्श आएगा, पूरा
आशा।
अर्श देना पड़ेगा। कहते हैं वाइंदा जुफर रहिमहुल्लाहु ला यसीरु मुख्तारन लिल फिदाई, कि वो जो आका है वो फिदिये को इख्तियार करने वाला नहीं है, इस ला जिनायत वक्त तकल्लुम ही, इसलिए क्योंकि कोई जिनायत नहीं है जिस वक्त इसने तकल्लुम किया था, जिस वक्त उसने ये जुमला कहा था, इन कतलता जैदन फअंता हुर्रुन, इस
हो
जैसा जुमला जब कहा था तो उस वक्त तो कोई जिनायत नहीं थी, वला इल्म भी वजूदिहा, और ना जिनायत के वजूद का आका को इलम था।
था।
जिनायत ही नहीं तो इलम कहां से भाई, एक चीज होगी तो आपको उसका इलम होगा, तो ना इलम है और ना उसका वजूद यकीनी है, पता नहीं ये गुलाम ऐसा कर पाता है या ऐसा नहीं
नहीं
कर
कर
सकता
पाता
भाई। तो वो फरमाते हैं जबकि हमारे नजदीक वो अर्श को इख्तियार करने वाला है। गोया जब गुलाम ये जुर्म करेगा, जिनायत करेगा, तो उस वक्त अंता हुर्रुन पाया गया, तो जिनायत के बाद आका ने जब उसे कहा, और जिनायत के बाद आका जब गुलाम को अंता हुर्रुन कहे तो वो किसको इख्तियार कर रहा है, अर्श को, तो
अर्श।
यहां भी वो अर्श को इख्तियार करने वाला ही समझा जाएगा। आगे देखिए भाई, फइन कता अब्दु यदा हुर्रिन अमदन व दुफिया इलैहि फआतकहु फसरा फल अब्दु सुलहुम बिहा व इल्लम यातिकहु युरद्दु अला सय्यिदिही फयुक्तलु औ युअफा। सूरत मसला ये भाई, एक गुलाम है और उसने एक आजाद आदमी का हाथ जानबूझकर काट दिया, जिनायत कर दी, और आप जानते हैं कोई आम आदमी दूसरे आदमी का हाथ जानबूझकर काटे तो किसास आता है, लेकिन यहां किसने हाथ काटा है, गुलाम ने,
गुलाम
और
ने
गुलाम और आजाद आदमी में आजा के दरमियान किसास जारी नहीं होता, ذات میں تو قصاص ہے، غلام کسی کو جان بوجھ کر قتل کرے تو غلام کو بھی قصاص میں قتل کریں گے، جان کے بدلے تو جان ہے، لیکن اعضاء کے ساتھ مال والا برتاؤ کیا جاتا ہے، اور آزاد آدمی کے ہاتھ کی قیمت تو ہے 50 اونٹ، لیکن غلام کے ہاتھ کی قیمت تو مختلف ہوتی ہے، جتنی غلام کی قیمت ہوگی اس کا آدھا جو ہے وہ اس کے ہاتھ کی قیمت ہوگی، تو لہذا یہاں مساوات نہیں، برابری نہیں، لہذا یہاں قصاص نہیں آئے گا، مرد اور عورت کا ہاتھ بھی برابر نہیں، لہذا وہاں بھی قصاص نہیں، جان بوجھ کر اگر ہاتھ کاٹے، اور غلام اور آزاد آدمی میں بھی اگر کوئی ہاتھ پاؤں وغیرہ کاٹے تو اس میں قصاص نہیں ہوگا کیونکہ برابری نہیں۔ تو مسئلہ کیا ذکر ہوا، ایک غلام نے کسی آزاد آدمی کا ہاتھ کاٹ دیا جان بوجھ کر، تو قصاص آیا یا عرش آیا؟ عرش آ گیا، قصاص تو نہیں آ سکتا، عرش آ گیا، اور کتنا عرش آیا؟ 50 اونٹ آئے۔ اب آقا کو اختیار تھا کہ وہ چاہے تو یہ غلام دے دے اور چاہے تو 50 اونٹ دے دے، غلام کے آقا نے وہ غلام ہی حوالے کر دیا کہ یہ غلام تم رکھو، تو وہ جو جس کا ہاتھ کٹا تھا اس نے غلام کو لے لیا اور پھر اس نے اس غلام کو آزاد کر دیا، توجہ ہے، اور پھر اس کے کچھ دن بعد اسی ہاتھ کے زخم کی وجہ سے اس شخص کا انتقال ہو گیا جس نے غلام لیا تھا۔ تو کہتے ہیں اس صورت میں یہ جو غلام اس نے لیا تھا اس غلام کو اس جنایت کی میں بدل صلح سمجھا جائے گا۔ کیا سمجھا جائے گا؟ بدل صلح سمجھا جائے گا، گویا اس آدمی نے جو مر چکا ہے اس نے جب غلام لیا تھا تو اس نے صلح کر لی تھی غلام کے آقا کے ساتھ کہ جو یہ جو جنایت کی ہے غلام نے، یعنی ہاتھ کاٹا ہے، یا اس جنایت کا جو بھی نتیجہ نکلے چاہے میری جان ہی کیوں نہ چلی جائے، اس کے بدلے یہ غلام مجھے قبول ہے۔ تو آقا نے جو اس کو غلام دیا وہ کس لیے دیا؟ وہ تو ہاتھ کے بدلے دیا، لیکن سمجھیں گے کیا کہ گویا اس نے اس جنایت کے بدلے دیا۔ بھائی پیچھے آپ نے کچھ صفحات پہلے آپ نے مسئلہ پڑھا تھا، آپ نے مسئلہ پڑھا تھا باب القبض فی ما دون النفس، اس کے درمیان میں ایک مسئلہ آپ نے پڑھا تھا کہ کوئی شخص دوسرے شخص کا ہاتھ کاٹ دے اور وہ شخص جنایت کرنے والے کو معاف کر دے اور لیکن پھر اسی زخم سے اس کا انتقال ہو جائے تو ہاتھ کاٹنے والا دیت کا ضامن ہوگا، اس لیے کیونکہ اس نے ہاتھ کاٹنے کو معاف کیا ہے لیکن اس کی تو جان چلی گئی، معلوم ہوا یہاں تو ہاتھ کاٹنے کا جرم تھا ہی نہیں، یہاں تو قتل کا جرم تھا، تو اس نے ہاتھ کو معاف کیا ہے قتل کو معاف نہیں کیا، لہذا وہاں پوری دیت دینا پڑے گی۔ لیکن اس کے بجائے اگر وہ یہ نہیں کہتا میں نے ہاتھ کو معاف کیا ہے بلکہ وہ کہتا ہے میں نے آپ کو یہ جنایت یا اس جنایت کا جو بھی نتیجہ نکلا میں آپ کو معاف کرتا ہوں، تو پھر اس صورت میں دیت نہیں آئے گی کیونکہ اس کا نتیجہ کس صورت میں نکلا؟ قتل کی صورت میں نکلا، لیکن اس نے بھی کیا کہا تھا میں جنایت آپ کو معاف کرتا ہوں، اور جنایت ہاتھ کا کاٹنا بھی جنایت اور قتل بھی ایک جنایت، تو اس کے اندر داخل ہو گیا تھا، یا اس نے کہا تھا میں یہ ہاتھ کاٹنے کو بھی معاف کرتا ہوں اور اس کا جو بھی نتیجہ نکلا وہ بھی معاف کرتا ہوں، یعنی چاہے میں مر ہی کیوں نہ جاؤں، تو لہٰذا اس صورت میں اب دیت نہیں آئے گی کیونکہ اس نے معاف کر دیا ہے۔ صورت سمجھ میں آ گئی؟ تو یہاں پر بھی یہی صورت ہے کہ غلام نے کسی کا ہاتھ جان بوجھ کر کاٹا اور اس صورت میں آقا پر مال آتا تھا، اس نے آقا نے وہ غلام ہی دے دیا ہاتھ کاٹنے والے کو اور ہاتھ کاٹنے والے نے اس غلام کو آزاد کر دیا اور پھر اس کے بعد جس شخص کا ہاتھ کٹا تھا اس کا انتقال ہو گیا۔ اب دیکھو اس نے غلام کو آزاد کر دیا ہے، غلام میں ایسا تصرف کر دیا کہ اب وہ واپس نہیں کر سکتا، یا تو غلام اسی کے پاس ہوتا اس کے وارثوں کے پاس تو آپ واپس لے لیتے، لیکن اس نے غلام میں ایسا تصرف کر دیا کہ اب غلام کی واپسی نہیں ہو سکتی۔ مرنے والے نے کیا کیا تھا؟ مرنے سے پہلے اس غلام کو آزاد، تو اس نے تصرف کیا تھا اس غلام کو آزاد کرنے کا، تو اس کے اس تصرف کو صحیح رکھا جائے گا۔ اس آزاد آدمی جب کوئی تصرف کرتا ہے تو فقہا کوشش فرماتے ہیں کہ حتی الامکان جس قدر ہو سکے اس کے اس تصرف کو برقرار رکھا جائے، اس کو ختم نہ کیا جائے۔ اور اس نے کیا تصرف کیا تھا؟ آزادی والا، غلام کو آزاد کر دیا، تو اب ضرورت پیش آئی کہ اس کے تصرف کو کیا کیا جائے، باقی رکھا جائے. اس نے آزاد کر دیا, آزادی تو ختم نہیں ہو سکتی, تصرف تو ختم نہیں ہو سکتا. لہذا تصرف کو صحیح قرار دینے کے لیے ضروری ہے کہ یہ کہا جائے, یوں کہا جائے کہ اس نے یہ صلح ہاتھ پر نہیں کی تھی, صلح جنایت پر کی تھی. وہ جنایت وما یحدث من الجنایت, جنایت کا جو بھی نتیجہ نکلا اس پر صلح کی تھی. اس غلام نے تو اس کا ہاتھ کاٹا تھا اور آقا نے اس کو غلام ہی اس ہاتھ کے بدلے دیا ہے. کس کے بدلے؟ ہاتھ. لیکن یوں سمجھیں گے کہ ہاتھ کے بدلے نہیں دیا, جنایت وما یحدث من الجنایت, یہ جو جنایت کی اور اس جنایت کا جو بھی نتیجہ نکلا, چاہے موت ہی کیوں نہ آ گئی, سب کے سب پر صلح کرتے ہوئے وہ غلام اس نے دیا تھا. کیوں؟ کیونکہ اس آزاد آدمی کے تصرف کو صحیح قرار دینے کے لیے ضروری ہے. اس آزاد آدمی کے اس نے غلام میں تصرف کیا یا نہیں؟ اب وہ غلام واپس ہو سکتا ہے؟ نہیں, تو اس نے آزاد کر دیا, غلام تو واپس نہیں ہو سکتا. معلوم ہوا اب آپ کو اس کے تصرف کو ہر حال میں صحیح قرار دینا پڑے گا. اور اس نے یہ غلام کس کے بدلے لیا تھا؟ ہاتھ, یعنی مال کے بدلے. وہاں مال آتا ہے نا, غلام اور آزاد آدمی میں تو قصاص نہیں آتا. کیا آتا ہے؟ مال. تو اس نے غلام کس کے بدلے لیا تھا؟ مال. تو گویا مال کے بدلے اس نے غلام لیا تھا. لیکن بعد میں جب اسی زخم سے اس آدمی کا انتقال ہو گیا, معلوم ہوا اس نے غلام ویسے ہی لیا ہے, کیونکہ جب ہاتھ جان بوجھ کر کاٹا تو یہ قتل کون سا بن گیا؟ قتل عمد. اور قتل عمد میں قصاص آتا ہے. قتل عمد میں قصاص آتا ہے, اس میں غلام نہیں دیا جاتا دوسرے کو. بات سمجھ میں آ رہی ہے؟ اس میں یا تو غلام کو قصاص میں قتل کیا جائے گا, یا معاف کرنا چاہے تو معاف کر دے, یا کوئی مال لے لے, صلح کر لے. اس کے وارث کیا کر لیں؟ قتل میں صلح کرتے ہیں یا نہیں کرتے؟ تو صلح بھی کر سکتے ہیں اس کے اولیاء, اس کے وارث. بات سمجھ میں آ گئی؟ لیکن وارثوں سے پہلے کی ہم بات کر رہے ہیں. یہ غلام وارثوں نے تو نہیں لیا, اس آدمی نے لیا تھا, اس آدمی نے. اور اس تصرف کو اب ہم فسخ نہیں کر سکتے, اس کی صورت نہیں ہے کوئی, کیونکہ غلام اس کے ہاتھ سے نکل چکے, آزاد کر چکا ہے اس کو. تو اس تصرف کو صحیح قرار دینا پڑے گا. اور تصرف کو صحیح قرار دینے کے لیے کیا کہنا پڑے گا؟ کہ یہ جو اس نے اس غلام کو لیا تھا, یہ اس نے ہاتھ کے بدلے نہیں لیا تھا, بلکہ جنایت وما یحدث من الجنایت, جنایت جو کی ہے ہاتھ کاٹنے والی, اور جو بھی اس کا آگے نتیجہ نکلا, چاہے میری جان ہی کیوں نہ چلی گئی, اس سارے پر میں صلح کرتا ہوں. کس کے بدلے میں؟ اس غلام کے بدلے. تو اس غلام کو بدلے صلح قرار دے دیا جائے گا, تاکہ اس مرنے والے کا وہ تصرف باقی رہے, صحیح رہے. صورت سمجھ میں آ گئی؟ لیکن اس کے مقابلے میں اگر اس نے غلام کو آزاد نہیں کیا تھا, ایک غلام نے دوسرے شخص کا ہاتھ جان بوجھ کر کاٹا, آقا نے جنایت کے بدلے وہ غلام اس کو دے دیا, اور ابھی اس نے غلام کو آزاد نہیں کیا, ان کے پاس ہے, اور اسی میں پھر اس آدمی کا انتقال ہو گیا ہاتھ کے زخم کی وجہ سے, تو اب معلوم ہوا کہ یہ جو غلام اس نے لیا تھا, یہ اس نے ویسے ہی لے لیا تھا. غلام تو کس میں آتا ہے؟ جنایت کرے, کوئی مال کے بدلے آتا ہے نا, مال کے بدلے. لیکن یہاں تو وہ آدمی مر گیا. معلوم ہوا یہ قتل کون سا ہے؟ قتل عمد ہے. قتل عمد ہے, اور قتل عمد میں یا تو قصاص آتا ہے یا معاف کرنا پڑے گا. تو یہاں پر ابھی بھی غلام موجود ہے. اس نے تو لیا تھا کیا سمجھ کر؟ کس کے بدلے میں لے رہا ہوں؟ اس کا تو ہاتھ کٹا تھا نا, اور غلام جب کسی کا ہاتھ کٹے تو وہاں قصاص آتا ہے یا مال آتا ہے؟ مال. تو اس نے تو غلام مال کے بدلے لیا تھا, لیکن اسی زخم سے اس کا انتقال ہو گیا. معلوم ہوا اس نے تو غلام کس کے بدلے لے لیا ہے؟ قصاص کے بدلے. لیا تو مال کے بدلے تھا, لیکن بن کس کے بدلے گیا؟ قصاص کے بدلے. تو یہ غلام ایسے نہیں لے سکتا, یا تو وہ صلح باقاعدہ ہو پھر اس کے بعد ہوگا. تو قصاص کے, معلوم ہوا اس نے جو غلام لیا تھا ویسے ہی لیا تھا, غلام ابھی بھی ان کے پاس موجود ہے. تو لہذا وارث کیا کریں گے؟ وہ غلام واپس کریں گے, اور پھر ان کو اختیار ہوگا وارثوں کو, چاہے تو قصاص میں اس غلام کو قتل کروا دیں, اور چاہے تو معاف کر دیں. بات سمجھ میں آ گئی؟ تو جب غلام کو وہ آزاد کر چکا, تو کیا سمجھیں گے؟ یہ غلام کیا بنا؟ بدلے صلح. اور یہ صلح کس پر کی تھی؟ اس نے جنایت وما یحدث من الجنایت, یا جو بھی اس کا جو نتیجہ نکلے اس پر اس نے صلح کی. اور اگر غلام اسے آزاد نہیں کیا, انہی کے پاس موجود ہے, پھر اس صلح کو کیا کر دیں گے؟ اس کو باطل کر دیں گے, واپس کر دیں گے غلام. معلوم ہوا صلح صحیح نہیں ہوئی تھی, صلح مال کے بدلے ہونی چاہیے تھی. مال تو یہاں ہے ہی نہیں. یہاں تو اصل میں کیا آ رہا ہے؟ قصاص آ رہا ہے تو وہ غلام واپس کریں گے. بات سمجھ میں آ گئی؟ دیکھیے بھائی, فَإِن قَطَعَ عَبْدٌ يَدَ حُرٍّ عَمْدًا, اگر کاٹ دیا غلام نے کسی آزاد آدمی کے ہاتھ کو, عَمْدًا جان بوجھ کر, وَدُفِعَ إِلَيْهِ, اور وہ غلام اس کے حوالے کر دیا گیا, اور وہ غلام اس کے حوالے کر دیا گیا, فَأَعْتَقَهُ, تو اس نے غلام کو آزاد کر دیا, فَسَرَا, پھر وہ زخم جو تھا وہ سرایت کر گیا اور موت تک پہنچا دیا اس نے, فل عبد صلحم بها, تو وہ غلام جو ہے وہ اس جنایت کے بدلے صلح ہے, وہ غلام اس جنایت کے بدلے صلح ہے, یعنی اس کو بدلے صلح قرار دیا جائے گا اور اس کی آزادی کو برقرار رکھیں گے اور صلح بھی ہو چکی ہے. بات سمجھ میں آ گئی؟ وَإِن لَّمْ يَعْتِقْهُ, اور اگر اس نے غلام کو آزاد نہیں کیا ہے اور مر گیا, تو یورد دو اعلی سیدی ہی, تو اس غلام کو واپس لوٹایا جائے گا اس کے آقا کو, فیقتل او یعفا, پھر اس غلام کو قتل کیا جائے گا یا اس کو معاف کیا جائے گا. فَإِنَّهُ اِذَا اَعْتَقَ, اس لیے کیونکہ جب اس شخص نے آزاد کر دیا غلام کو, دلّا, تو اس نے دلالت کی, عَلَىٰ أَنَّ قَصْدَهُ تَصْحِيحَ الصُّلْحِ, کہ اس شخص کا ارادہ جو ہے وہ صلح کو صحیح قرار دینا ہے, صلح کو درست قرار دینا ہے. بھائی اس شخص کو غلام مل گیا تھا, ابھی صرف ہاتھ کٹا تھا, ابھی وہ مرا تو نہیں, لیکن اس نے غلام کو آزاد کر دیا, تو گویا اس شخص کا کیا ارادہ ہے, اس کو بھی تو پتا ہے, احتمال تو ہے شاید اسی زخم سے وہ مر جائے, لیکن پھر بھی وہ غلام کو آزاد کر رہا ہے, معلوم ہوا اس کا کیا ارادہ ہے, وہ اپنے اس تصرف کو ہر حال میں صحیح قرار دینا چاہتا ہے, چاہے مر جاؤں پھر بھی میرا یہ تصرف صحیح ہے, اور تصرف تو تبھی صحیح قرار دیا جا سکتا ہے جب یہ کہا جائے کہ یہ غلام ہاتھ کے بدلے نہیں تھا بلکہ ہاتھ یا کاٹنے یا جو بھی اس کا نتیجہ نکلے اس کے بدلے غلام تھا. یہ مانا ہے فَإِنَّهُ اِذَا اَعْتَقَ, جب کیونکہ جب اس مرنے والے نے اس غلام کو آزاد کر دیا تھا, تو دَلَّ عَلَىٰ أَنَّ قَصْدَهُ تَصْحِيحَ الصُّلْحِ, تو اس بات نے دلالت کی تھی کہ اس کا ارادہ جو ہے صلح کو صحیح قرار دینا ہے, یعنی جو غلام لیا ہے صلح کے اندر اس کو صحیح قرار دینا ہے. اِذْ لَا صِحَّةَ لَهُ إِلَّا أَن يَكُونَ صُلْحًا عَنِ الْجِنَايَةِ وَمَا يَحْدُثُ مِنْهَا, اس لیے کیونکہ یہ آزاد کرنا یعنی یہ جو تصرف ہے یہ تو صحیح ہو ہی نہیں سکتا, إِلَّا أَن يَكُونَ صُلْحًا عَنِ الْجِنَايَةِ وَمَا يَحْدُثُ مِنْهَا, مگر یہ کہ یہ صلح ہو جنایت سے, وَمَا يَحْدُثُ مِنَ الْجِنَايَةِ, اور جنایت کا جو بھی نتیجہ نکلے اس سے صلح اس کو قرار دیا جائے. اما اذا لم يعتق, باقی وہ صورت جب اس نے آزاد نہیں کیا تھا, وقد سرا, اور تحقیق وہ زخم سرایت کر گیا یعنی یہ جان لیوا بن گیا, اس کی جان چلی گئی, تبینا, تو اس صورت میں یہ بات ظاہر ہو گئی کہ ان المال غیر واجبین, کہ مال تو واجب ہی نہیں تھا, اس نے غلام کس کے بدلے لیا تھا, مال کے بدلے نا, ہاتھ کٹا تھا, تو جب آزاد نہیں کیا تو پتا چلا کہ مال تو واجب ہی نہیں تھا. وَأَنَّ الْوَاجِبَ هُوَ الْقَبَدُ, اور واجب تو قصاص ہے, بھائی قصاص ثابت ہے یہاں پر, مال تو یہاں ثابت ہی نہیں ہے. تو فَكَانَ الصُّلْحُ بَاطِلًا, تو وہ صلح معلوم ہوا باطل تھی, وہ درست ہی نہیں تھی, آپ نے تو اس نے تو صلح کی تھی مال کے بدلے میں, اور پتا چلا وہاں تو مال ہے ہی نہیں, وہاں تو کیا ہے, وہاں تو قصاص ہے, تو وہ صلح باطل تھی, درست نہیں. فکان الصلح باطلا, تو وہ صلح باطل تھی, فیرد, پس اس غلام کو واپس کیا جائے گا, ویقال للاولیاء, اور مقتول کے اولیاء سے کہا جائے گا, اقتلوه او اعفوه, کہ تم اس کو قتل کر دو یا اس کو معاف کر دو. بھائی مسئلہ سمجھ میں آ گیا کہ اس شخص نے غلام کو ملنے کے بعد آزاد کر دیا ہے, اب اس کے اس تصرف کو ہم حتی الامکان درست قرار دیں گے, اور اس کے تصرف کو درست قرار دینے کی یہی صورت ہے کہ یوں سمجھیں یہ اس نے صرف ہاتھ پر صلح نہیں کی تھی بلکہ اس نے جنایت وما يحدث من ال, جو بھی نتیجہ نکلا اس سارے پر صلح کی ہے, اور جب اس سارے پر صلح کی ہے پھر تو صلح ٹھیک ہے, پھر تو غلام کا لینا بھی ٹھیک ہے اور غلام کا آزاد کرنا بھی ٹھیک, تو غلام ٹھیک آزاد ہو گیا اور صلح ہو گئی, مسئلہ ختم ہو گیا. لیکن اگر غلام لیا ہے لیکن آزاد نہیں کہ ان کے پاس ہی ہے, تو پتا چلا کہ غلام کا لینا ہی ٹھیک نہیں, کیونکہ انہوں نے تو صلح کس پر کی تھی, گویا مال لینا ہے, 50 اونٹ لینے, اس کے بجائے کیا لے لیا, غلام لے لیا, تو صلح کر رہی, لیکن پتا چلا یہاں تو 50 اونٹ آتے ہی نہیں, یہاں تو قصاص آتا ہے, تو معلوم ہوا یہ صلح درست ہی نہیں تھی, جب صلح درست نہیں تو غلام کو کیا کریں گے, واپس کریں گے, اور پھر وہ مقتول کے اولیاء کو حق ہے، وہ چاہیں تو قصاص لے لیں اور چاہیں تو اس غلام کو معاف کر دیں. بات سمجھ میں آ گئی اچھی طرح؟ چلیے بس بھائی، ھذا هو المرام، اللہ اعلم بحقیقت الکلام.
اجلس.